यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। पार्टीको विधान अधिवेशन आउँदो साउन 25 देखि 27 गतेसम्म काठमाडौँमा गर्ने सत्तारूढ़ नेकपा एमाले केन्द्रीय कमिटिको निर्णय। सर्वोच्च अदालतको फैसला अघि हस्ताक्षर फिर्ता नलिनेहरू एमालेका नेता कार्यकर्ता नरहने, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट। नेपाल विद्युतमा आन्तरिक माग आफ्नै उत्पादनबाट धान्य अवस्थामा पुग्न थालेको प्रधानमन्त्रीको भनाई। लगातारको वर्षाले मुलुकका अधिकांश क्षेत्रको जनजीवन कष्टकर, पहिरोमा परि धादिङ र गोरखामा 4 जनाको मृत्यु। नेपालमा हिजो थप 3,066 जना कोरोना संक्रमित, संक्रमणबाट मुक्त, संक्रमण मुक्त हुने दर 94.3% पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। हिजो थप 2,328 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमणबाट थप 19 जनाको मृत्यु। र लिबियाबाट आप्रवासी लिएर भूमध्य सागर पार गर्ने क्रममा डुंगा डुब्दा 43 जनाको मृत्यु, 84 जनाको जीवितै उद्धार। समाचार अब विस्तारमा। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला हुँदासम्म एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर कायम रहे उनीहरू एमालेका नेता कार्यकर्ता नहुने स्पष्ट पार्नुभएको छ। नेकपा एमालेको केन्द्रीय कमिटिको जारी बैठकलाई हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जारी बैठक नै जेठ 2 फर्किएको बताउनुहुँदै बैठकमा अनुपस्थित हुने र अर्को पार्टीमा जानेलाई एमाले नफर्खने बताउनुभयो। अध्यक्ष ओलीले नेता माधव कुमार नेपालसँग भएको टेलिफोन वार्ताको चर्चा गर्नुहुँदै प्रतिपक्षी मोर्चामा हस्ताक्षर गरेर हिँडेको हैसियत के हुन्छ, लुकेको कुरा होइन भनी आफूले स्मरण गराएको बैठकलाई जानकारी दिनुभयो। यसैबीच नेकपा एमालेको काठमाडौँमा जारी केन्द्रीय कमिटिको 13 बैठकले साउन 25 देखि 27 गतेसम्म काठमाडौँमा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको छ। बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विधान अधिवेशनमा पेश गर्ने पार्टीको राजनीतिक प्रतिवेदन तयार पार्ने जिम्मेवारी समेत दिएको छ। त्यस्तै बैठकले महासचिव ईश्वर पोखरेललाई सांगठनिक प्रतिवेदन तथा उपमहासचिव विष्णु प्रसाद पौडेलले विधान प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिएको छ भने विधान अधिवेशन व्यवस्थापनको जिम्मेवारी नेता रामबहादुर थापालाई दिने निर्णय गरेको छ। बैठकले अषाढ़ मसान्तसम्ममा पार्टीको सदस्यता नवीकरण गरिसक्ने र साउन 5 गतेसम्ममा केन्द्रीय कार्यालयले अन्तिम नामावली बुझाउने निर्णय पनि गरेको छ। एमाले बैठकले आउँदो 5 गते ओडा अधिवेशन तथा भदौ 25 गते पालिका अधिवेशन गर्ने तथा पार्टीका विभागहरूको गठनलाई स्थायी कमिटिबाट अन्तिम रूप दिने निर्णय पनि गरेको छ। बैठकले निर्वाचनको तयारीमा जुट्न सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन समेत दिएको जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आवश्यकता पूरा गर्ने गरी देशभित्रै विद्युत उत्पादन गर्ने लक्ष्य पूरा हुने दिशामा पुगेको बताउनु भएको छ। नुवाकोटमा निर्मित समुद्र टार सब स्टेशन तथा समुद्र टार त्रिशुली 3B हब 132 केवी विद्युत प्रसारण लाइनको हिजो भर्चुअल माध्यमबाट उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले आन्तरिक उत्पादनले देशको विद्युत माग धान्ने अवस्था केही समयभित्रै पूरा हुने बताउनुभयो। समुद्र टार त्रिशुली प्रसारण लाइन तथा सब स्टेशन जस्ता आयोजना सम्पन्न भएपछि आफ्नै ठाउँमा विद्युत उत्पादन र विकास गर्न सकिन्छ भन्ने भावना विकास भएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो। नेपालमा हिजो थप 3,066 जना कोरोना संक्रमित, संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या 6,06,666 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमण मुक्त हुने दर 94.3% पुगेको छ। हिजो थप 2,328 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो 5,837 नमूनाको पीसीआर विधिबाट परीक्षण गरिँदा 1,527 र 4,296 जनाको एन्टिजेन विधिबाट परीक्षण गरिँदा 801 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमणबाट हिजो थप 19 जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या 9,198 पुगेको मन्त्रालयले जानकारी दिएको छ। लगातारको वर्षाले मुलुकका अधिकांश भागको जनजीवन कष्टकर भएको छ। पहिरोमा परि धादिङ र गोरखामा गरी हिजो 4 जनाको मृत्यु भएको छ। अविरल वर्षापछि आएको पहिरोमा ट्रक पुरिँदा धादिङमा 2 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ना 8X4540 नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका 6 बस्ने 18 वर्षीय बीरबल चेपाङ र ना 7X320 नम्बरको कन्टेनरमा सवार भारतकी 43 वर्षीय सोनी देवी रहेको प्रहरीले जनाएको छ। चेपाङको शव ट्रकमा च्यापिएको अवस्थामा फेला परेको र सोनीको पोखराको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो। घाइते भएका अन्य 3 जनाको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका 10 खसेको पहिरोले हिजो 4 सवारी साधनमा क्षति पुर्याएको छ। त्यसै गरी गोर्खामा पहिरोले पुरिँदा एकै परिवारका 2 जनाको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका 7 उपल्लु गुहोरेमा माथिबाट खसेको पहिरोले 80 वर्षीय रमण पाण्डेको घर पुरिदा उहाँसहित उहाँकी श्रीमती 70 वर्षीय नन्दकुमारी पाण्डेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मनसुनजन्य विपदमा परि पछिल्लो 20 दिनमा 38 जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। घटनाहरूमा 40 जना जति बेपत्ता भएका छन् भने 51 जना घाइते भएका छन्। यस अवधिमा भएका 400 भन्दा बढ़ी विपदका घटनामा 1057 घरका 5101 जना मानिस विस्थापित भएका र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ। बाढ़ी र पहिरोमा परेका 1250 जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ। वर्षाका कारण सिन्धुली, धादिङ, काभ्रे, गोर्खा, लमजुङ, खोटाङ लगायतका स्थानमा सड़कमा पहिरो हटाएर सञ्चालनमा ल्याउने कार्य जारी राखिएको छ। तीमध्ये कतिपय सड़क खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। विवरण अनुसार बाढ़ीका कारण 790 घर डुबानमा परेका छन्। त्यसैगरी 519 घर, 90 गोठ, 39 पुल, 3 विद्यालय र 11 सरकारी कार्यालयमा क्षति पुर्याएको छ। कुल 818 पशु चौपाया यसबीचमा मरेका छन्। पछिल्लो 20 दिनमा मृत्यु हुनेहरूमध्ये 20 जना पुरूष, 11 जना महिला, 4 बालक र 3 बालिका रहेको पनि प्रहरीले जनाएको छ। बेपत्ताहरूको खोजी कार्य जारी राखिएको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक बसन्त बहादुर कुंवरले जानकारी दिनुभयो। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका 5 मूलपानीमा भएको सवारी दुर्घटनामा हिजो 2 जनाको मृत्यु भएको छ। सड़कबाट टिपर अनियन्त्रित भई करिब 50 मिटर तलको टहरोमा खस्दा टहरोमा बसेका 2 जनाको च्यापिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेमा नुवाकोटको शिवपुरी गाउँपालिका 3 घर भएका 53 वर्षीय साइला तामाङ र उहाँकी श्रीमती 55 वर्षीय जयन्ती तामाङ रहेको प्रहरीले जनाएको छ। निरन्तरको वर्षासँगै आएको पहिरोका कारण अवरूद्ध नारायणगढ़ मुगलिन सड़क खण्ड एकातर्फी रूपमा सञ्चालनमा आएको छ। त्यस्तै धादिङको बेनीघाट टोराङ गाउँपालिका 10 स्थित जवाङमा सवारी साधन क्षति पुर्याउने गरी आएको पहिरोले अवरूद्ध भएको पृथ्वी राजमार्गको धादिङ खण्ड पनि हिजो दिउँसोबाट एकातर्फी रूपमा सञ्चालनमा आएको छ। वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा अवरूद्ध भएको डुम्रे बेसी शहर सड़क खण्ड पनि सञ्चालनमा आएको छ। वीरगंजको सिरसिया नदीमा हिजो साँझदेखि जलस्तर बढ़दै जाँदा वीरगंजको रानीघाट, रामगढ़वा, श्रीपुर, छपकैया, लालपर्सा लगायतका क्षेत्रका झण्डै 1000 घर डुबानमा परेका छन्। सयौं बिघामा लगाइएको धान बाली डुबेको छ। विरल रूपमा 5 दिनदेखिको वर्षा हिजो दिउँसोबाट कम भए पनि सिरसिया नदीको मुहान चुरेमा भएका कारण वर्षाले सिरसिया नदीको जलस्तर बढ़दा वीरगंज डुबानमा परेको हाम्रा समाचारदाता ध्रुव अधिकारीले जनाएका छन्। काभ्रे पलाञ्चोकको रोशी गाउँपालिका 12 स्थित माब्दी खोलामा बाढ़ी आएपछि बीपी राजमार्ग अवरूद्ध भएको छ। अविरल वर्षाका कारण खोलाको माथिबाट लेदोसहितको बाढ़ीका कारण 3 सवारी साधन फँसेपछि राजमार्ग अवरूद्ध भएको हो। उता बाढ़ीले सप्तरीको दक्षिणी क्षेत्रका आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा पारेको स्थानीय तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतीश सिंहले जानकारी दिनुभएको छ। निरन्तर वर्षापछि झापाका खोला तथा नदीमा बहाव बढ़ेपछि सतर्क रहन स्थानीयलाई आग्रह गरिएको छ। लगातारको वर्षासँगै आएको बाढ़ीले मर्स्याङदी नदीको पुल भाँसिँदा खाद्यान्न ढुवानी गर्नमा समस्या उत्पन्न भएको छ। देशभर मनसुनी वायुको सक्रिय प्रभाव र तराईको भूभाग नजिकै मनसुनी न्यूनचापीय रेखा रहेकाले केही दिन यता देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभाव कहिलेसम्म रहन्छ भन्ने यकिन नभए पनि अघिल्ला दिनको तुलनामा मनसुनी वायुको प्रभाव केही कम भएको र अझै केही दिन रहिरहने मौसमविद विभूति पोखरेलले जानकारी दिनुभयो। लगातारको वर्षाका कारण धनुषाको जनकपुरधाम उपमहानगरपालिका सहित धनुषाका अधिकांश भूभागहरू डुबानमा परेका छन्। जनकपुरधामबाट संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
विगत एक सातादेखि परेको वर्षा कारणले जनकपुरधाम उपमहानगरपालिका सहित जिल्लाका धेरै भागहरू जलमग्न भएको छ। कमला नदीमा निर्माण गरिएको पक्की पुल भाँसिएपछि सो क्षेत्रका स्थानीयवासीहरू निकै दुखी बनेका छन्। पक्की पुल भाँसिएपछि कमला नगरपालिकाको अडेरवाका आमोद मणि यादव:
हाम्रा सबके सपना एकैटा छलगा कि होला कि सड़कमा पुल्ला बनल गए, त्यही लगा सपना छलगा, ओ पुल्ला टुट गेल, अब सपना नियासा भयो कि आफ्नो सपना अब कि हामी पुल्ला बनाएर जा सक।
बाढ़ी आएपछि सो क्षेत्रमा बसोबास गर्ने स्थानीयहरू त्रसित बन्ने गरेका छन्। कमला नदीमा भएको तटबन्धको सुरक्षाका लागि कमला नदी नियन्त्रण आयोजना जनकपुर धामका प्रमुख एकराज भट्टराई:
जोखिम पहिचान गरी जिल्ला विपद व्यवस्थापन समितिको निर्णय बमोजिम तत्काल चाहिने उद्धारका सामग्रीहरू स्थानीय स्रोतमा उपलब्ध मानवीय स्रोत सुरक्षा निकायहरूसँग समन्वय गरेर तुरन्तै कटान नियन्त्रण गर्न परिचालित हुन सक्ने अवस्थामा छौ।
जोखिम बढेको छ। यस्तो बेलामा जिल्ला विपद व्यवस्थापन समितिले कस्तो तयारी गरेको छ? धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला।
सुरक्षा निकायमा तालिम प्राप्त जनशक्तिहरू छन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी। सुरक्षा निकायमा भएका उद्धारका सामग्रीहरू तयारी हालतमा रहेको। कमला नदीको तटबन्ध आयोजनाले 8 करोड़ थप निकासा ल्याएर अहिले संवेदनशील र जोखिमयुक्त स्थानहरूमा रोकथामको कामहरू गरिरहेको छ र त्यो काम करिब 90% भइसकेको भन्ने जानकारी प्राप्त भएको छ।
वर्षा भएपछि खोला नालामा बाढ़ी आउने स्वाभाविक भएकाले आफै नागरिकहरू सचेत रहन आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी कार्तिक 27 गतेदेखि 30 गतेसम्म पार्टीको महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय निर्देशन समितिको हिजो बसेको बैठकले ओडा, गाउँ, नगर, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन यही भदौ मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको पार्टीका सचिवालय प्रमुखद्वय भास्कर भद्रा र दूरबहादुर प्रधानले जारी गर्नुभएको विज्ञप्तीमा जनाइएको छ। बैठकले सक्रिय सदस्यता वितरण भदौ मसान्तसम्म सक्ने, त्यसको अन्तिम सूची तयार गरी असोज 7 गतेसम्म केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गराउने र महाधिवेशन प्रतिनिधिको निर्वाचन असोज 20 गतेसम्म गरिसक्ने निर्णय गरेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश सरकारको पहिलो प्राथमिकता जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउनु भएको बताउनु भएको छ। आँधी खोला गाउँपालिका 5 सेती दोभानमा आँधी खोला सामुदायिक अस्पतालको स्याङ्जामा हिजो शिलान्यास गर्नुहुँदै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएपछि महिलाको स्तन क्यान्सर, पाठेघरको क्यान्सरको निशुल्क उपचार गर्ने लगायतका विभिन्न निर्णय प्रदेश सरकारले गरेको जानकारी दिनुभयो। उहाँले महामारीका रूपमा फैलिएको कोरोनाले ठूलो क्षति पुर्याएको बताउनुहुँदै प्रदेश सरकारले चाँडै निशुल्क खोप वितरण गर्ने योजना बनाएको जानकारी दिनुभयो। देशका विभिन्न जिल्लामा हिजो 8 जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। झापाको भद्रपुर नगरपालिका 9 65 वर्षीय धनसिम्म राजवंशी माछा पोखरीमा, त्यसै गरी पर्साको छिफरमाई गाउँपालिका 3 सानु जयमंगलामा 50 वर्षीय किशोरी शाह कानु आफ्नै घरमा र इलामको चुलाचुली गाउँपालिका 2 बस्ने 31 वर्षीय दिनेश आचार्य घर नजिकै पानी जमेको खेतमा मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। त्यसै गरी अर्घाखाँचीको मालारानी गाउँपालिका 4 खलारा बस्ने 88 वर्षीय चन्द्रबहादुर खत्री सोही ठाउँ स्थित सामुदायिक वनमा, पाँच थरको मिखलाजुङ गाउँपालिका 5 बस्ने 50 वर्षीय मिलन राई आफ्नै घरमा र 13 थुमको म्याग्लुङ नगरपालिका 8 कोभेक स्थित खेतमा पहिचान नखुलेका एकजना पुरूष मृत अवस्थामा भेटिएको पनि प्रहरीले जनाएको छ। चितवनको रत्नगर नगरपालिका 7 स्थित खेतमा अन्दाजी 50 वर्षीय पुरूष र भरतपुर महानगरपालिका 2 पुलचोक स्थित सड़क छेउमा पहिचान नखुलेकी एक महिला, महोत्तरीको जलेश्वर नगरपालिका 9 प्रकौली नजिकै नालामा एकजना पुरूष मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। यी सबै घटनाका सम्बन्धमा अनुसन्धान अघि बढ़ेको पनि प्रहरीले विज्ञप्ति मार्फत जानकारी दिएको छ। रेडियो नेपालले डोटीको सिलगढ़ी स्थित उडीतोलाबाट एफएम ब्याण्डको 100 मेगाहर्जमा परीक्षण प्रसारण शुरू गरेको छ। 15 पञ्चवर्षीय योजनाको अवधिभित्र देशको 100% भूभागमा रेडियो नेपालको पहुँच विस्तार गर्ने लक्ष्य अनुरूप नै उडीतोला रिले स्टेशनको परीक्षण प्रसारण हिजो शुरू गरिएको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले जानकारी दिनुभयो। प्रारम्भिक अध्ययन अनुसार उडीतोला रिले स्टेशनबाट सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, डणेलधुरा र बैतडीका धेरै स्थान र आसपासका कतिपय क्षेत्रमा रेडियो नेपालको प्रसारण राम्रोसँग सुन्न सकिनेछ। डोटी, सिलगढ़ीको उडीतोला सहित सुदूरपश्चिम प्रदेशमा कैलालीको बुढीतोला, बैतडीको खोडपे, दार्चुलाको छापरी र बझाङको राजकोट गरी 5 स्थानमा एफएम ब्याण्ड मार्फत रेडियो नेपालले आफ्नो सेवा सञ्चालन गरिरहेको छ। यसबाहेक सुदूरपश्चिम प्रदेश प्रसारण कार्यालय दिपायल मीडियम वेभ 810 किलोहर्जबाट पनि रेडियो नेपालले आफ्नो सेवा सञ्चालन गरिरहेको छ। पछिल्लो उडीटोला स्टेशनसँगै रेडियो नेपालले हालसम्म देशभर 25 एफएम स्टेशन, 6 मीडियम वेभ स्टेशन र अनलाइन मार्फत श्रोतामाझ आफ्नो सेवा पुर्याइरहेको कार्यकारी निर्देशक केसीले जानकारी दिनुभयो। भोजपुरमा रहेका लघुवित्त वित्तीय संस्थाहरूले वित्तीय साक्षरता सहित बचत तथा ऋण लगानीको कार्यलाई निरन्तरता दिएका छन्। भोजपुरबाट संवाददाता निरोज कोइरालाको यो रिपोर्ट।
ब्याङ्कलाई मात्र आर्थिक कारोबार गर्ने संस्थाका रूपमा बुझिरहेको अवस्थामा भोजपुर जिल्लाका लघुवित्तमा कार्यरत कर्मचारीहरू भने बचत संकलनमा व्यस्त देखिन्छन्। नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड भोजपुरका प्रमुख दीपक आचार्य:
उच्च जोखिम रहेको बेलामा पनि भोजपुरमा रहेको विभिन्न लघुवित्तहरूले पनि साथीभाइहरूसँग समन्वय गरेर दिदीबहिनीहरूलाई चाहिँ मास्क, सेनिटाइजर, साबुन लगायत सामग्री उहाँहरूलाई प्रदान गरेर पनि कारो छ भने किस्ता तिर्नु पर्दैन।
लघुवित्त संस्थाले विशेष गरेर महिला समूह मार्फत बचत तथा ऋण लगानी र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन्। लघुवित्तले विपन्न वर्गको आय स्तरमा समेत सुधार ल्याएको छ। स्थानीय अगुवा शिव घिमिरे:
यसले एउटा व्यावसायिक हुने साथै जीवन स्तर विकासनको लागि ठूलो टेवा पुर्याएको छ।
नेपाल राष्ट्र ब्याङ्कबाट घ वर्गको अनुमति पाएर नियमित अनुगमन र निर्देशनमा सञ्चालनमा रहेका लघुवित्तहरू ग्रामीण क्षेत्रमा पहुँच पुगेका संस्थाहरू हुन्। लघुवित्त कर्मचारी मिलन केन्द्र भोजपुरका अध्यक्ष हेमराज दाहाल:
यो संस्थाले भोलि विश्वसनीय ढंगले यहाँ रहेर सेवा गर्छ कि गर्दैन, अथवा हाम्रो पैसा लिएर भाग्ने हो कि भन्ने खालको कहीँ कतै अझै पनि संकोच रहेको पाउँछौ। तथापि ढुक्कका साथ अनुरोध गर्न चाहन्छु, नियमनकारी निकाय नेपाल राष्ट्र ब्याङ्कको बकाया इजाजत प्राप्त संस्था भएको हिसाबले विश्वास गरेर कारोबार गर्न सक्नुहुन्छ।
जोखिममा पनि कार्यक्षेत्रमा खटिने कर्मचारीहरूलाई सबैले सहयोग गर्नु आवश्यक देखिन्छ। निरोज कोइराला, रेडियो नेपाल, भोजपुर।
अब के अन्तर्राष्ट्रिय प्रसंग: लिबियाबाट आप्रवासी लिएर युरोपतर्फ अघि बढ़ेको डुंगा ट्युनिसिया नजिकै समुद्रमा डुब्दा गैराती कम्तीमा 43 जनाको मृत्यु भएको छ। लिबियाको जुवारा बन्दरगाहबाट छुटेको 130 बढ़ी व्यक्ति सवार डुंगा भूमध्य सागर पार गर्दै युरोप जाने क्रममा ट्युनिसियाको सीमा क्षेत्रमा डुबेको अन्तर्राष्ट्रिय रेडक्रसको ट्युनिसिया स्थित कार्यालयले जनाएको छ। ट्युनिसिया स्थित रेड क्रिसेन्ट प्रमुख मोंगी स्लिमले ट्युनिसियाको जलसेनाले डुबेको डुंगामा सवार 84 जनाको जीवितै उद्धार गरेको जानकारी दिनुभएको छ। डुंगामा मिश्र, सुडान र बंगलादेशका नागरिक सवार रहेको बताइएको छ। इन्जनमा खराबी आएका कारण डुंगा डुबेको हुन सक्ने प्रारम्भिक प्रतिवेदनहरूमा औल्याइएको छ। अमेरिकाले पाकिस्तान सरकारलाई दिएको कोरोना भाइरस विरूद्धको 25,00,000 खोप इस्लामाबाद पुगेको छ। पाकिस्तानको संघीय राजधानी इस्लामाबाद स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको खोप पाकिस्तान स्थित अमेरिकी राजदूत एंगेला पी एग्लेरले पाकिस्तान सरकारलाई हस्तान्तरण गर्नुभएको छ। अमेरिकाले उपलब्ध गराएको मोडर्ना खोपले पाकिस्तानमा फैलिएको कोरोना भाइरसको महामारी न्यूनीकरणमा ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ। अमेरिकाले विश्वभरि वितरण गर्ने गरी छुट्याएको 8 करोड़ खोप मध्येबाट अहिले 25,00,000 खोप पाकिस्तानलाई उपलब्ध गराएको हो। संयुक्त राज्य अमेरिकामा शक्तिशाली साइबर हमला हुँदा कम्तीमा 200 व्यवसायहरू प्रभावित भएका छन्। ह्याकरहरूले मायामीमा मुख्यालय फ्लोरिडा स्थित आईटी कम्पनी कसियालाई निशाना बनाएपछि सो फर्मको कर्पोरेट सफ्टवेयर प्रणालीबाट साइबर आक्रमण फैलिएको साइबर सुरक्षा कम्पनीले जनाएको छ। फिलिपिन्समा ज्वालामुखी विस्फोट हुँदा 2400 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। फिलिपिन्सको मनिला र त्यस आसपासका क्षेत्रमा ज्वालामुखी विस्फोट भई निस्किएको विषालु ग्यासले ढाकेपछि त्यस आसपासका 2400 भन्दा बढ़ी मानिसहरू विस्थापित भएका हुन्। फिलिपिन्स सरकारले त्यस आसपासका क्षेत्रका बासिन्दालाई हाल कोरोना भाइरसका कारण बन्द भएका विद्यालय र कतिपय सार्वजनिक स्थानमा सारेको अन्तर्राष्ट्रिय संचार माध्यम एएफपीले जनाएको छ। जापानमा पहिरो जाँदा हराइरहेका मध्ये 20 अझै बेपत्ता अवस्थामा रहेको बताइएको छ। जापानको अग्नि तथा प्रकोप व्यवस्थापन केन्द्रले टोकियोमा हिजो भारी वर्षातसँगै आएको पहिरोमा परि 300 घरहरूमा क्षति पुगेको जानकारी दिएको छ। हराइरहेकाहरूको खोजी कार्य र उद्धार कार्य जारी रहेको जापान सरकारले जानकारी दिएको छ। क्यानाडामा उच्च गर्मीसँगै बिजुली चम्किएर चट्याङ पर्दा 130 जना बढ़ी जंगलमा डढेलो लागेको छ। क्यानाडाको पश्चिमी शहरमा लागेको डढेलो नियन्त्रणका लागि त्यहाँको संघीय सरकारले ब्रिटिश कोलम्बियामा सैन्य जहाज पठाउने बताएको छ। ब्रिटिश कोलम्बियाको डढेलो नियन्त्रण सेवा सम्बन्धी निकायले प्रदेशभरि 136 डढेलो सक्रिय अवस्थामा रहेको र पछिल्लो 24 घण्टामा 12,000 चट्याङका घटना रेकर्ड गरिएको जानकारी दिएको छ। अब आर्थिक समाचार:
नेपाल धितो पत्र बोर्डले चालू आर्थिक वर्षको हालसम्म कुल 18 कम्पनीलाई साधारण शेयर आईपीओ निष्कासनका लागि अनुमति दिएको छ। बोर्डले पछिल्लो पटक युनियन लाइफ इन्सुरेन्स कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको जनाएको छ। सो कम्पनीले 64,50,000 किता साधारण शेयर असार 24 गतेबाट बिक्री गर्ने भएको छ। नेपाल धितो पत्र बोर्डका अनुसार 2077 असारमा कुल 17,00,000 हारारीमा रहेको हितग्राही खाताको संख्या 100% वृद्धि भई 35,00,000 माथि पुगेको छ। त्यस्तै 7,00,000 हारारीमा रहेको मेरो शेयर खाताको संख्या समेत एक वर्षको अवधिमा 3.5 गुणाले बढ़ेर 26,00,000 पुगेको छ। प्रारम्भिक सार्वजनिक निष्कासनमा पछिल्लो पटकसम्म आइपुग्दा 20,00,000 भन्दा बढ़ीले आवेदन दिन थालेका छन्। पछिल्लो पटक सार्वजनिक निष्कासन गरेको जीवन विकास लघु वित्तको साधारण शेयरमा 20,84,762 जनाले आवेदन दिएका छन्। यसअघि ज्योति लाइफ इन्सुरेन्स कम्पनीको साधारण शेयरमा 18,42,480 जनाले आवेदन दिएका थिए। जीवन विकास लघु वित्तको बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल विचलका अनुसार साधारण शेयरमा लगानी गर्नेको नयाँ रेकर्ड जीवन विकास लघु वित्तले बनाएको छ। अनलाइन कारोबारका लागि 2077 असारमा मात्रै 35,000 युजर आईडी लिएका छन्। हालसम्म त्यो संख्या बढेर 6,60,000 भन्दा बढी पुगेको धितो पत्र बोर्डले जनाएको छ। बोर्डका अध्यक्ष विष्णुराज ढुङ्गानाले प्रविधिमा भएको विस्तार तथा लगानी सहजीकरणका लागि भएका प्रयासका कारण धितो पत्र बजारमा लगानीकर्ताको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको बताउनुभयो। निकै उतार चढ़ावका बीच पनि गत साता नेपाली शेयर बजारको परिसूचक नेप्से स्थिर भएको छ। अघिल्लो साताको अन्तिम कारोबारको दिन 2,843 बिन्दुमा बन्द भएको नेप्से गत साताको अन्तिम कारोबारको दिन 100 बिन्दुमा बन्द भएको हो। गत साता नेप्से परिसूचक 3 कारोबार दिन वृद्धि भएको थियो भने 2 कारोबार दिन कारोबार ओह्रालो लागेको थियो। 5 दिनको उतार चढ़ाव पछि नेप्से अघिल्लो साताकै अन्तिम कारोबार दिनको बिन्दुमा पुगेर बन्द भएको हो। गत साताको कारोबार रकममा भने कमी भएको छ। अघिल्लो साता 49,12,00,000,000 शेयर कारोबार भएको बजारमा गत साता 3,77,000 पटकको कारोबारमा 34,16,00,000,000 रुपियाँ बराबरका 10,03,00,000 किता शेयरहरू किनबेच भएका छन्। गत साता बजार पूँजीकरण पनि स्थिर भएको छ। कोरोनाका कारण बन्द भएका आन्तरिक उडानहरू सञ्चालन भएसँगै सुदूरपश्चिममा पनि आन्तरिक उडान शुरू हुने भएको छ। कोरोना महामारीका कारण 3 महिनादेखि उडान बन्द भएको दिपायल धनगढ़ी उडान यही असार 22 गतेबाट पुनः सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। उडान गर्ने तालिका तयार गरी उडान पुनः सञ्चालनका लागि तयारी गरेको दिपायल विमानस्थल कार्यालयले जनाएको छ। सल्यानका किसान पछिल्लो समय कुरिलो खेतीतर्फ आकर्षित भएका छन्। कम लगानीमा राम्रो आमदानी हुने भएपछि किसानहरू कुरिलो खेती गर्न आकर्षित भएका हुन्। कुरिलो खेतीबाट थोरै समयमा मनोज्ञ आमदानी हुने भएपछि कालीमाटी गाउँपालिका 2 टाटकेका किसानहरू सामूहिक कुरिलो खेतीमा जुटेका छन्।
आर्थिक समाचारका साथमा भुवन आचार्य। अब खेल प्रसंग। युरोकप अन्तर्गत गैराती भएको अन्तिम क्वार्टर फाइनल खेलमा इंग्ल्याण्डले युक्रेनलाई शून्यका विरूद्ध 4 गोलको अन्तरले पराजित गरी सेमी फाइनलमा प्रवेश गरेको छ। इंग्ल्याण्डका कप्तान ह्यारी केनको 2 गोलको मद्दतले गैराती भएको क्वार्टर फाइनल खेलमा इंग्ल्याण्डले युक्रेनलाई पराजित गरेको हो। त्यसै गरी गैराती नै भएको अर्को क्वार्टर फाइनलमा डेनमार्कले चेक गणतन्त्रलाई 1 विरूद्ध 2 गोलले पराजित गरेको छ। स्पेन र इटली यसअघि नै सेमी फाइनलमा प्रवेश गरिसकेका छन्। का अधिकांश भागमा आंशिकदेखि पूर्ण बदली रही पहाड़ी भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस। वर्षा 62 मिलिमिटर। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:13 मिनटमा भयो भने सूर्यास्त भरे साँझ 7:04 मिनटमा हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। पार्टीको विधान अधिवेशन आउँदो साउन 25 27 गतेसम्म काठमाण्डुमा गर्ने सत्तारूढ़ नेकपा एमाले केन्द्रीय कमिटिको निर्णय। सर्वोच्च अदालतको फैसला अघि हस्ताक्षर फिर्ता नलिनेहरू एमालेका नेता कार्यकर्ता नरहने एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट। नेपाल विद्युतमा आन्तरिक माग आफ्नै उत्पादनबाट धान्ने अवस्थामा पुग्न थालेको प्रधानमन्त्रीको भनाई। लगातारको वर्षाले मुलुकका अधिकांश क्षेत्रको जनजीवन कष्टकर। पहिरोमा परि धादिङ र गोर्खामा 4 मृत्यु। नेपालमा हिजो थप 3,066 जना कोरोना संक्रमित। संक्रमणमुक्त हुने दर 94.3% पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। हिजो थप 2,328 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमणबाट थप 19 जनाको मृत्यु। र लिबियाबाट आप्रवासी लिएर भूमध्य सागर पार गर्ने क्रममा डुंगा डुब्दा 43 जनाको मृत्यु। 84 जनाको जीवितै उद्धार। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। अवस्था नमस्कार।